तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस्। यो लागि पाठ हो आइतबार अक्टोबर 27, 2024। विषय मृत्यु पछि परीक्षण स्वर्णपाठ रुमी परमप्रभु तिमीहरूका साथ रहनुहुन्छ जब तिमीहरू उहाँका साथ हुन्छ। यदि तिमीले परमप्रभुलाई खोज्यो भने उहाँलाई पाउनेछौ। उत्तरदायी पढाइ भजन संग्रह। जब परमप्रभुले मेरो प्रार्थना सुन्नुहुँदछ त्यो मलाई मन पर्दछ। जब मैले गुहार माग्दा उहाँले मलाई सहायता दिनुहुन्छ त्यो मलाई मन पर्छ। म मर्न आँटेको थिएँ। मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो। सिहान मेरो वरिपरि थियो। म भयभीत र चिन्तित थिएँ। तब मैले परमेश्वरको नाउँ डाके। मैले भने, परमप्रभु मलाई बचाउनुहोस्। परमप्रभु धार्मिक र करुणामय हुनुहुन्छ। हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ। परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नुहुन्छ। म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो। हे मेरो प्राण, विश्राम गर। परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ। हे परमेश्वर, तपाईँले मेरो प्राणलाई मृत्युबाट बचाउनु भयो। तपाईँले मेरो आँसुहरू थामिदिनुभयो। तपाईँले मलाई पतन हुनदेखि जोगाउनु भयो। जीवितहरूको देशमा पनि म परमप्रभुको सेवा अनवरत गर्नेछु। पाठ सेरमन बाइबलबाट हिब्रू उपदेश। तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भर नपर। तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनुहुनेछ। आफैलाई बुद्धिमानी नसोच। परमप्रभुसित डराउनु अनि दुष्कर्मबाट टाढो बस्नु। यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधि हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु चाहिँ हुनेछ। हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रिस नगर। त्यसबाट शिक्षा हासिल गर। किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नुहुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ। ज्ञानहरूको आशीर्वाद ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट औषधमा नपार। ज्ञान र समझ शक्तिले तिमीलाई जीवन दिनेछन् र यसले तिम्रो जीवन सुन्दर पार्नेछ। त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुने छैन। तिमी आफ्नो मार्गमा सुरक्षित भइहिरने छौ, कतै पर्दने छैनौ। जब तिमी ओछ्यानमा पर्दनेछौ तिमीलाई डर लाग्दैन अनि सुदागोर निद्रामा पर्नेछौ। तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फसिन्छन् त्यसमा कदापि नडराउनु। किनभने परमप्रभु तिमीहरूको सेवैमा हुनुहुनेछ। यसर्थ उहाँले नै तिम्रो पाउ कतै फोस्न दिनुहुन्न। लुका येशु पवित्र आत्माको शक्ति लिएर गालिलमा फर्कनु भयो। गालिलभरि उहाँको बारेमा समाचारहरू फैलियो। उहाँले तिनीहरूको सभा घरहरूमा सिकाउन सुरु गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे। येशूले आफू हुर्केको सहर नासरतको पनि यात्रा गर्नुभयो। विश्रामको दिनमा अघि जो उहाँ सभाघरमा जानुभयो। उहाँ त्यहाँ केही पढ्नलाई उभिनुभयो। यसैया अग्मवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिएको थियो। उहाँले ग्रन्थ पल्टाउनुभयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुरा लेखिएको भेट्टाउनुभयो, परम प्रभुको आत्मा ममथि छ, परमेश्वरले मलाई अभिषेक गर्नुभएको छ, केही पनि नभएका मानिसहरूमा सुसमाचारहरू सुनाउनलाई परमेश्वरले मलाई घोषणा गर्नु पठाउनु भएको छ, कैदीहरूलाई मुक्त पार्न अनि अन्त मानिसहरूलाई देख्न सक्ने पार्न अनि यातनामा पिर्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएको छ, अनि घोषणा गर्न कि आफ्नो मानिसहरूलाई बचाउन परम प्रभुको उचित समय आएको छ। तिनीहरू येशूको शिक्षामा छक्क पर्थे कारण उहाँ अधिकारसित सिकाउनु हुन्थ्यो। मर्कुस। येशू ढुङ्गामा चढेर समुद्र पार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए। सभाघरका एकजना याइरसले येशूलाई देखे अनि येशूलाई दण्डवत गरे। याइरसले येशूलाई एकहोरो बिन्ती गरिरहे र भने, आउनुहोस् र उसमाथि तपाईँको हात राख्नुहोस्, त्यसपछि उनीको हुनेछ अनि बाँच्नेछ। येशू तिनी सँगै जानुभयो। येशू अझैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए। तिनीहरूले भने, तिम्रो छोरी मरिसकी, अब गुरुज्यूलाई दुःख दिने आवश्यकता छैन। तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरस्थका प्रमुखलाई भन्नुभयो, डराउनु पर्दैन, खालि विश्वास गर। येशूले पत्रुस, याकुबका भाइ युहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनु भएन। येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानुभयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोइरहेको सुन्नुभयो। त्यहाँ खुब अलमल थियो। येशू घरभित्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, तिमीहरू किन यत्रो हल्ला मचाइरहेछौ? यो केटी मरेको छैन, ऊ सुतिरहेकी छे। तर तिनीहरूले येशूमाथि हाँसो गरे। येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जान भन्नुभयो। उहाँले बालिकाको बाबु आमा अनि आफ्ना तिनजना चेलाहरूलाई राख्नुभयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, तालिता कुमी, जसको अर्थ सानी बालिका, म तिमीलाई भन्दैछु। सानी बालिका जुरुक्कै उठी अनि हिँड्न लागि। बालिका 12 वर्ष पुगेकी थिए। बाबु आमा र चेलाहरू यो देखि छक्क परे। युहन्ना, म तिमीहरूलाई साँचो भन्दछु, यदि कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिने छैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेका हुन्। म तिमीहरूलाई साँचो भन्दछु, एउटा समय आइरहेको छ, वास्तवमा त्यो स्वयं अहिले नै आइसकेको छ, मानिसहरू जो मरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन् अनि जसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्। यसकारण सिकाइएका कुराहरू अनुसरण गर्दा अझै धेरै होसियार हुनुपर्छ, जसमा कि हामी सत्यको मार्गबाट नबहकियो। स्वर्गदूतहरू मार्फत परमेश्वरले दिनुभएको शिक्षा साँचो हो भन्ने देखाइएको थियो अनि जहिले पनि यहुदीहरूले त्यस शिक्षाको विरोध गरे अथवा त्यसको अनुसरण गरेनन्, तिनीहरूले उचित दण्ड पाए। हामीलाई दिएको उद्धार धेरै महान हो। यसर्थ यदि हामीले त्यस उद्धारको अवहेलना गर्यौं भने हामी दण्डबाट कसरी उम्कन सकौला। उद्धारको बारेमा मानिसहरूलाई पहिले भन्नुहुने प्रभु नै हुनुहुन्थ्यो, अनि उहाँलाई सुन्ने मानिसहरूले उद्धार साँचो हो भन्ने कुरो हामीलाई प्रमाणित गरे। केही समयको निम्ति यसो स्वर्गदूतहरू भन्दा निम्नको बनाइनु भएको थियो, तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ, किनकि उहाँले कष्ट भोग्नुभयो र क्रुसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले यसुले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो। परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबै कुरा बनाउनु भयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्तितर्फ डुर्याउनुहुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा यसुलाई पूर्ण बनाउनुभयो। ती छोरा छोरीहरू भौतिक शरीरमा छन् जो मानिसहरू हुन्, अनि यसु पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नुभयो। त्यसै कारण उहाँले मृत्युलाई अँगालेर त्यसलाई अर्थात् शैतानलाई नष्ट गर्नुभयो जससित मार्ने शक्ति छ। यसु ती मानिसहरू जस्तै बन्नुभयो र मर्नुभयो जसले गर्दा तिनीहरूलाई मुक्त गर्न सकुन्। आफ्नो मृत्युको भयले गर्दा तिनीहरूले सारा जीवन कमाराले जस्तै बिताए। कोरिन्थी, तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छु, हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ। यसको लागि खाली एक क्षण लाग्छ, आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौ। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्, अनि हामी पनि सबै बद्ली हुनेछौ। यो शरीर जुन नाश हुन्छ अविनाशी वस्त्र पहिरिने पर्छ, अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिने पर्छ। यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ, र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाइ सत्य ठहरिन्छ, मृत्यु विषयमा निलिएको छ। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एम हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। ईश्वर मानिसको सृष्टिकर्ता हुनुहुन्छ र मानव सिद्ध रहनुको ईश्वरीय सिद्धान्त, ईश्वरीय विचार वा प्रतिबिम्ब मानिस सिद्ध रहन्छ। मानिस भगवानको अस्तित्वको अभिव्यक्ति हो। ईश्वर र मानिसको सम्बन्ध ईश्वरीय सिद्धान्त र विचार विज्ञानमा अविनाशी छन्, र विज्ञानले कुनै पनि गल्ती जान्न वा सद्भावमा फर्कन सक्दैन, तर ईश्वरीय आदेश वा आध्यात्मिक नियमलाई धारण गर्दछ, जसमा ईश्वर र उहाँले सृष्टि गर्नुभएका सबै कुराहरू पूर्ण र अनन्त छन्। यसको अनन्त इतिहासमा अपरिवर्तित रहन्छन्। जीवन अनन्त छ, हामीले यो पत्ता लगाउनु पर्छ र यसको प्रदर्शन सुरु गर्नुपर्छ। जीवन र भलाइ अमर छ, मरेकाहरूलाई निको पार्ने र मरेकाहरूलाई जीवित पार्दै यसुले यो देखाउनुभयो। जब मानिसले मृत्युमाथिको आफ्नो विश्वास त्याग्छ, ऊ परमेश्वर जीवन र प्रेमतर्फ अझ छिटो अघि बढ्छ। मृत्यु जीवन, अमरता र आनन्दको लागि एक कदम ढुङ्गा होइन। ईश्वर ईश्वरीय असल मानिसलाई अनन्त जीवन दिनको लागि मानु हुन्न, किनभने परमेश्वर मात्र मानिसको जीवन हुनुहुन्छ। भगवान एकैचोटि अस्तित्वको केन्द्र र परिधि हुनुहुन्छ। यो मर्ने दुष्ट हो, राम्रो मर्दैन। सबै प्रकारका त्रुटिहरू एकभन्दा बढी जीवनहरू छन् भन्ने गलत निष्कर्षलाई समर्थन गर्दछ। भौतिक इतिहास आध्यात्मिक इतिहास जस्तै वास्तविक र जीवित छ, त्यो नश्वर त्रुटि अमर सत्य जस्तै निर्णायक मानसिक छ। र कि त्यहाँ दुई अलग अलग विरोधी निकायहरू र प्राणीहरू छन्, दुई शक्तिहरू अर्थात् आत्मा र पदार्थ, परिणाम स्वरूप तेस्रो व्यक्ति मृत्यु मानिस जसले पाप रोग र मृत्युको भ्रम पोख्छ। आध्यात्मिक मानिस ईश्वरको छवि वा विचार हो, एक विचार जुन हराउन वा यसको ईश्वरीय सिद्धान्तबाट अलग हुन सक्दैन। जब भौतिक इन्द्रियहरू अघिको प्रमाणले आत्मिक भावनामा उत्पन्न भयो, प्रेरितले घोषणा गरे कि कुनै पनि चिजले उहाँलाई परमेश्वरबाट जीवन र सत्यको मिठो भावना र उपस्थितिबाट अलग गर्न सक्दैन। यो अज्ञानता र गलत विश्वास हो, चिजहरूको भौतिक भावनामा आधारित, जसले आध्यात्मिक सुन्दरता र भलाइ लुकाउँछ। यो बुझेर पावलले भने, न मृत्यु न जीवन न वर्तमान चिजहरू न आउने कुराहरू न उचाइ न गहिराई न अन्य कुनै प्राणीले हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्न सक्षम हुनेछन्। यो क्रिस्चियन विज्ञानको सिद्धान्त हो, ईश्वरीय प्रेमलाई यसको प्रकटीकरण वा वस्तुबाट वञ्चित गर्न सकिँदैन। त्यो आनन्दलाई दुःखमा परिणत गर्न सकिँदैन, किनकि दुःख आनन्दको मालिक हुन। कि असलले कहिले खराबी उत्पन्न गर्न सक्दैन, त्यो कुराले कहिले मन उत्पन्न गर्न सक्दैन र जीवनले मृत्युको परिणाम दिन्छ। सिद्ध मानिस परमेश्वरद्वारा शासित, उहाँको सिद्ध सिद्धान्त पापरहित र अनन्त छ। स्वर्गमा जाने एउटा मात्र बाटो छ, सद्भाव र ईश्वरीय विज्ञानमा ख्रिस्टले हामीलाई यो बाटो देखाउनुहुन्छ। राम्रो ईश्वर र उहाँको प्रतिबिम्ब भन्दा जीवनको अर्को कुनै चेतना नहुनु र इन्द्रियहरूको तथाकथित पीडा र आनन्द भन्दा उच्च हुनु हो। जीवन र संवेदना शरीरमा छ भन्ने विश्वासलाई भगवानको रूपको रूपमा मानिसलाई के बनाउँछ भन्ने बुझाइबाट हटाउनु पर्छ। ख्रिष्ट वा सत्यले मृत्युलाई जित्यो र अझै पनि जित्छ भन्ने तथ्यले आतंकको राजालाई प्रमाणित गर्छ, तर एक नश्वर विश्वास वा त्रुटि हो जुन सत्यले जीवनको आध्यात्मिक प्रमाणहरूद्वारा नष्ट गर्दछ। र यसले के देखाउँछ कि इन्द्रियहरूलाई मृत्यु जस्तो देखिन्छ, त्यो एक नश्वर भ्रम मात्र हो, किनकि वास्तविक मानिस र वास्तविक ब्रह्माण्डको लागि मृत्यु प्रक्रिया छैन। मानिस शरीरको सन्तान होइन, तर आत्माको, जीवनको हो, पदार्थको होइन। किनभने जीवन ईश्वर हो, जीवन अनन्त आत्मा अस्तित्व हुनुपर्छ। जीवन अनन्तमा हो, जो थियो र छ र रहनेछ, जसलाई कुनै पनि चिजले मिलाउन सक्दैन। यदि मानिसको अस्तित्वको सिद्धान्त, नियम र प्रदर्शनलाई मृत्यु भनिने कुरालाई नश्वरले ओगटेको भन्दा पहिले बुझ्न सकेन भने तिनीहरू त्यो एकल अनुभवको कारणले अस्तित्वको स्तरमा आध्यात्मिक रूपमा माथि उठ्दैनन्, तर पहिले जस्तै भौतिक रूपमा रहनेछन्। संक्रमण अझै पनि भौतिक जीवनको आध्यात्मिक भावनाको श्रद्धा र स्वार्थी र निम्न उद्देश्यहरूबाट आनन्द खोज्दै जीवन वा मन सीमित र भौतिक छ वा मस्तिष्क र स्नायुद्वारा प्रकट हुन्छ, त्यो गलत हो। तसर्थ सत्य यस त्रुटि र यसको प्रभावहरू रोग भाव र मृत्यु नष्ट गर्न आउँछ। आध्यात्मिक वर्गको लागि धर्मशास्त्रसँग सम्बन्धित छ, यसको दोस्रो मृत्युमा कुनै शक्ति छैन। यदि मृत्यु भनिने परिवर्तनले पाप रोग र मृत्युको विश्वासलाई नष्ट गर्यो भने विघटनको क्षणमा खुसी जितिनेछ र सदाको लागि स्थायी हुनेछ। तर यो त्यस्तो होइन, पूर्णताले मात्र पूर्णता प्राप्त हुन्छ। तिनीहरू जो अधर्मी छन् तिनीहरू अझै पनि अधर्मी हुनेछन् जबसम्म ईश्वरीय विज्ञानमा पृष्ठ सत्यले सबै अज्ञानता र पापलाई हटाउनुहुन्न। मृत्युको अनुभवमा विश्वासले उनीहरूलाई महिमित व्यक्तित्वको लागि जगाउनेछ भनेर मर्त्यहरूले कल्पना गर्नु पर्दैन। विश्वव्यापी मुक्ति प्रगति र परीक्षणमा आधारित छ र तिनीहरू बिना अप्राप्य छ। स्वर्ग कुनै स्थान होइन तर मनको ईश्वरीय अवस्था हो, जसमा मनका सबै अभिव्यक्तिहरू सामञ्जस्यपूर्ण र अमर हुन्छन्। किनकि त्यहाँ पाप हुँदैन र मानिससँग आफ्नो कुनै धार्मिकता नभएको पाइन्छ, तर परमेश्वरको मनको स्वामित्वमा रहेको पाइन्छ। धर्मशास्त्रले भन्छ, मृत्यु सपनाको अर्को चरण हो कि अस्तित्व भौतिक हुन सक्छ। मृत्युको सपना यहाँ वा भविष्यमा दिमागले निपुण हुनुपर्छ। सत्यको यो तुरही शब्दलाई समात्नको लागि विचार आफ्नै भौतिक घोषणाबाट जागृत हुनेछ। म मरेको छु, त्यहाँ कुनै मृत्यु छैन, कुनै निष्क्रियता रोगग्रस्त कार्य अतिक्रिया न प्रतिक्रिया छ। जीवन वास्तविक हो, मृत्यु भ्रम हो। येशूको मार्गमा आत्माको तथ्यहरूको प्रदर्शनले भौतिक भावनाको अध्ययारो दर्शनहरूलाई सद्भाव र अमरतामा समाधान गर्छ। यस सर्वोच्च क्षणमा मानिसको विशेषाधिकार बनेको हाम्रो गुरुको वचनलाई प्रमाणित गर्नु हो। यदि मानिसले मेरो भनाइ पालन गर्छ भने उसले कहिल्यै मृत्यु देख्ने छैन। झुटो विश्वास र भौतिक प्रमाणहरूको विचारलाई हटाउनु ताकि अस्तित्वको आध्यात्मिक तथ्यहरू प्रकट हुन सकुन्। यो ठुलो उपलब्धि हो जसको माध्यमबाट हामीले झुटालाई हटाएर सत्यलाई स्थान दिनेछौँ। यसरी हामीले मन्दिर वा शरीरलाई सत्यमा स्थापित गर्न सक्छौँ, जसका निर्माता र निर्माता परमेश्वर हुनुहुन्छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उफिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।